नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईंलाई स्वागत छ। म भोजेन्द्र बस्नेत बिहिबारको बदलिदो नेपालमा पानी र सरसफाईसँगै पर्वतको सेरोफेरमा रहेर कुराकानी गर्छौं। पर्वत विशेष श्रृंखलामा हिमाली क्षेत्र, हिमाली जनजीवन, पर्वतारोहण, जलवायु लगायतका विषयमा चर्चा गरिन्छ। पर्वत विशेष बदलिदो नेपालमा आज हामी हिमाली क्षेत्रमा आयोजना गरिने म्याराथन अर्थात दौड़ प्रतियोगिताको बारेमा चर्चा गर्छौं। हिमाली क्षेत्रमा विभिन्न किसिमका प्रतियोगिताहरू आयोजना गरिन्छ। साहसिक खेलका रूपमा चिनिने विभिन्न खेलमध्ये एभरेस्ट ट्रेल रेस पनि एक हो। सगरमाथा क्षेत्रमा एभरेस्ट म्याराथन, सोलु ट्रेल रेस लगायतका अरू विभिन्न प्रतियोगिता पनि हुने गरेका छन्। हिमाली क्षेत्रमा आयोजना गरिने दौड़ प्रतियोगिताले पर्यटक प्रवर्धनमा खेल्ने भूमिका सहित हिमाली भेगमा हुने दौड़का विषयमा कुराकानी गर्न आज हामीसँग हुनुहुन्छ एभरेस्ट ट्रेल रेसको आयोजक संस्था अन्नपूर्ण ट्रेक्स एण्ड एक्सपिडिसन प्रणालीका कार्यकारी निर्देशक कामी शेर्पा। यहाँलाई उज्यालोमा स्वागत छ।
नमस्कार।
एभरेस्ट ट्रेल रेस यो कस्तो किसिमको प्रतियोगिता?
यो एभरेस्ट ट्रेल रेस भनेको चाहिँ एक किसिमको एकदमै साहसी प्रतियोगिता हो। यो एभरेस्ट ट्रेल रेस चाहिँ साहसिकमा विश्वमा टप टेनमा पर्छ र त्यो एउटा खेल हामीले नेपालमा लिएर आएको छु। यो खेल चाहिँ हामीले नेपालमा ल्याउनको लागि फिजिबिलिटी स्टडी गर्नु यताउता सबै गर्दाखेरि करिबन 3 वर्ष खर्चिनु पर्यो।
तयारीको लागि
3 वर्ष खर्चियो र 3 वर्ष खर्चिएपछि हामीले 2011 पर्यटन वर्षलाई टार्गेट गरेर हामीले त्यो खेल नेपालमा शुरू गर्यौँ 2011।
2011 पर्यटन वर्षमा शुरूआत गर्नुभयो। अहिले 2020 नेपाल भ्रमण वर्ष मनाउँदै गर्दाखेरि तपाईँहरूले नहुँसक्नुभयो। त्यहाँसम्म आइपुग्दाको तपाईँको अनुभव के हो? नेपालमा हिमाली क्षेत्रमा यस्ता किसिमको दौड़को सम्भावना के छ?
यसको धेरै ठूलो सम्भावना छ र सम्भावना मात्रै नभएर यस्तै किसिमको प्रतियोगिताले नेपाल र नेपालको पर्यटन क्षेत्रलाई एकदमै राम्रोसँग चिनाउँछ र स्पेसली यस्तो किसिमको खेलमा इन्टरनेसनल मिडिया र त्यहाँको मेडिकल टिमदेखि लिएर हरेक चाहिँ एकदमै विज्ञहरू चाहिँ यिनीहरूसँग आउँछन् र हाई क्वालिटीको टुरिस्टहरूलाई नेपालमा भित्रिने कार्य चाहिँ यो मार्फत भइरहेको छ।
यो चाहिँ कहाँबाट सुरु भएर कहाँसम्म पुग्छ र कति लामो छ यो?
बितेका वर्षहरूमा चाहिँ हामीले चाहिँ हिलरी र तेन्जिङ शेर्पाले चाहिँ पहिला राखेको ठाउँ र गेटवे जिरी भनेर चाहिँ हामीले जिरीबाट चाहिँ सुरु गरेको थियौँ। दोर्खा जिल्लाको जिरीबाट त्यहाँबाट रामेछाप जिल्लाको भाम्ती मटर हुँदै सुलुखुम्बु गोली पिकेको चाहिँ नि अब चौलाखर्का त्यसपछि गुम्बा डाँडा पिके हुँदै अब हरेक ठाउँबाट चाहिँ हामीले टाक्सिन्दु, त्याङबुचे, पङबुचे, खुम्जुङ हुँदै लास्टमा विसर्जन चाहिँ अब लुक्लामा हुन्थ्यो।
सगरमाथाको आधार शिविरमा पुगेर फर्किन्थ्यो।
हजुर।
त्यसमा सहभागी हुने मानिसहरू को हुन् अथवा के प्रक्रियाबाट छनौट गरिन्छ?
यसमा चाहिँ जति पनि भाग लिन्छ एउटै देशको हुँदैन र प्रत्येक देश जस्तो कि अब नेपालबाट चाहिँ कोही त्यसमा प्रतिनिधित्व गर्नु पठाउने हो भनेदेखि यहाँको टप रेसरलाई हामीले पठाउने हो। छनौट गरेर टप रेसरले एउटा देशबाट एउटा अथवा दुईटा मात्रै पठाउँछ। प्रत्येक देशबाट चाहिँ त्यहाँको टप टपहरू छनौट गरेर पठाउने हो र नेपालमा आएर त्यहाँबाट टप भएर चाहिँ जितेर जाने हो।
विभिन्न देशका संस्थाहरूले छनौट गरेर अथवा
देशले नै छानेर पठाउने पनि हुन्छ र त्यसको चाहिँ कुनै संघ संस्था छ भनेदेखि संघ संस्थाले पनि उनीहरूलाई स्पोन्सर गरेर पठाउने हुन्छ।
कतिजनासम्म सहभागी हुन्छन् अथवा जति पनि हुन पाउँछन्? के छ तपाईँहरूको व्यवस्थापकीय संरचना चाहिँ?
हामी चाहिँ खास गरी चाहिँ क्वालिटीमा बढी ध्यान दिने गर्छौँ। क्वान्टिटीमा भन्दाखेरि हामी चाहिँ 50 जना दौड सहभागिताभन्दा बढीलाई हामीले त्यसको व्यवस्थापन गर्न नसक्ने जस्तो देखिएपछि हामीले 45-50 जनाभन्दा बढी चाहिँ नलिने। जो मान्छेहरू भाग लिनु चाहँदैन त्यो आउँदो वर्षहरूमा कुरेर उनीहरूले भाग लिने गर्छ।
कतिको आकांक्षीहरू हुन्छन्? भनौँ म पनि दौडिन्छु, म पनि सहभागी हुन्छु भनेर कतिको मान्छेहरूले आवेदन?
यसमा त धेरै विश्वमा नाम कमाएका धेरै व्यक्तिहरू चाहिँ यसमा भाग लिनुको लागि एकदम आतुर छ। यसमा त
त्यसमा नेपाली कति, विदेशी कति भन्ने पनि कोटा छुट्याउनु भएको छ अथवा नेपालीहरू केही मात्रामा मात्रै?
हामीले नेपालीहरूको लागि चाहिँ यहाँ पनि टप टेनलाई यहाँ नेपालमा नाम चलेको राम्रो दौडिने व्यक्तिहरू एकजना लेडिजलाई किरायता दिएको छु भने एकजना जेन्ट्सलाई मात्रै दिएको छु।
उनीहरूको व्यवस्थापन चाहिँ कसले गरिदिन्छ त? अब जस्तो विदेशमा त कसैले एक्सपेन्सर गरेर पठाउला, सरकारले पठाउला, हाम्रो देशमा चाहिँ कसले गरिदिन्छ?
नेपालीहरूले पनि कुनै व्यक्तिहरूले आफै म एकचोटि जितेर देखाउँछु भन्नेहरूले चाहिँ पहिला आफैले पैसा तिर्छ अनि त्यसपछि आएर चाहिँ पछि साँच्चैकै राष्ट्रको नाम राख्ने खालको छ भनेदेखि हामी उनीहरूलाई फ्रीमा एक्सपोजर पनि गर्न सक्छौँ।
तपाईँहरू त्यो कम्पनीको तर्फबाट पनि
कम्पनीको तर्फबाट हामी फ्रीमा दौडाउनु पनि सक्छौँ र हामी आफै एक्सपोजर खोजेर उनीहरूको खर्च जति लाग्नेछ त्यो हामी पुरा गरिदिनु सक्छौँ।
कति किलोमिटर लामो भन्ने हुन्छ कि हुँदैन अनि कति उचाइसम्म पुगिन्छ यो?
उचाइमा चाहिँ 4,100 मिटर हो सबभन्दा उचाइ, किलोमिटरमा चाहिँ 175 किलोमिटर।
हरेक दिन कति क्याम्पमा जानुहुन्छ अथवा दिन दिनको काउन्ट हुँदै जान्छ त कसरी गरिन्छ त्यो?
यो चाहिँ इङ्ग्लिसमा भन्नुपर्दाखेरि यसलाई चाहिँ स्टेज रेस भन्छ। स्टेज रेस भन्दाखेरि एक्जाम्पल तपाईँलाई चाहिँ जिरीको एयरपोर्टबाट चाहिँ दौडेर चाहिँ अब भाम्दी बन्दरको तल फेरिमा जुन दोकर्पमा क्याम्प बस्छ त्यहाँ चाहिँ करिबन 30 किलोमिटर छ। त्यो चाहिँ उनीहरूले 2 घन्टा 13 मिनट अथवा 2 घन्टा 20 मिनट भित्रमा पार गर्छ र त्यो स्टेज चाहिँ त्यही दिनमा सिद्धियो र त्यो काउन्टिङ त्यो टाइम त्यहाँ काउन्टिङ गरेर राख्छ। त्यस्तै गरेर चाहिँ 6 स्टेजमा हामी त्यो दौड सिधाउँछौँ र दौड सिधाएपछि चाहिँ लास्टमा 175 किलोमिटर चाहिँ करिबन 20 घन्टा या
81 घन्टा गरिन्छ।
एक्ज्याक्टली
हरेक क्याम्पमा तपाईँहरूले पहिले नै गएर व्यवस्थापन गरिसक्नु भएको हुन्छ त्यहाँनिर बास खाना अथवा लगायतको कुराहरू?
यो त एकदमै टप अर्गनाइजेसन हो र कुनै पनि कुराहरू मेन पावरदेखि युटेन्सिलहरू जुन दिन युज गर्यो त्यो सेकेन्ड दिनको लागि काम लाग्दैन। त्यो हामीले प्रत्येक ठाउँमा त्यो व्यवस्थित गरिराखेको हुन्छ। मेन पावर र युटेन्सिल बस्ने खाने सुत्ने सबै चाहिँ त्यसमा चाहिँ हामीले व्यवस्थापन गरिराखेको हुन्छ। होइन भनेदेखि त उनीहरू त 2 घन्टामा पुग्छ, हामीले त त्यहाँ छिसिक्यो गर्ने ठाउँ नै पाउँदैन। इभन कन्ट्रोलर त अब प्रायः धेरै कन्ट्रोलर त हेलिकप्टरबाट सिफ्ट हुन्छ।
अनि रुट रुटमा पनि मान्छे हुन्छन् कि अथवा त्यसको रुट पहिचान गरेको हुन्छ अथवा के हुन्छ त्यो चाहिँ?
प्रत्येक दिनमा 3 ठाउँमा चेकिङ हुन्छ र उनीहरूको जिउमा 2 जिपिएस लगाएको हुन्छ, एउटा खुट्टामा लगाएको हुन्छ र एउटा चाहिँ यहाँ कुममा लगाएको हुन्छ सेटेलाइट घामपट्टि फर्काएर, होइन? अनि त्यसै गरेर 3 ठाउँमा चाहिँ चेक पोइन्ट राखेको हुन्छ। अनि त्यो चेक पोइन्ट राखेकोहरूले चाहिँ उनीहरूलाई दुःख सुख जे भयो पनि त्यो हेर्ने र प्लस पानी कुनै पनि एनर्जेटिक जेलहरू अथवा फ्रुट अथवा चाहिँ सुप अथवा जे भयो पनि उनीहरूले इच्छा लागेको खानाहरू फट्ट टिपेर खाएर चाहिँ दौडिहाल्ने
भनेको बाटोमा पनि त्यो व्यवस्था हुन्छ।
मेडिकल टिम छ हाम्रो,
मेडिकल टिम पनि सँगसँगै
सेक्युरिटी टिम छ।
ती सबै कुराहरू गर्दै गर्दाखेरि खर्च चाहिँ कति लाग्छ? एकजना बराबर सरदर्द गर्नुपर्ने खर्च कति हो?
यो युरोपदेखि युरोपसम्म अथवा उता चाहिँ अर्जेन्टिनादेखि अमेरिकादेखि यहाँसम्म आउँदाखेरि करिबन प्रति व्यक्ति अब इन्टरनेसनल एयरफेयर समेत गर्दाखेरि त प्रति व्यक्ति करिबन 3,000 युरो लाग्न सक्छ।
नेपालमा मात्रै हिसाब गर्दाखेरि चाहिँ
नेपालमा मात्रै हिसाब गर्दाखेरि यसको प्रति व्यक्ति 1,30,000-1,50,000 पर्न सक्छ।
के के भूमिका चाहिँ तपाईँहरूको हुन्छ त्यसमा?
हाम्रो भूमिका भनेको घाँस बाँस र अब बाटोको सेक्युरिटी। हामीले नेपाल सरकारलाई पनि चिठी दिएर विभिन्न ठाउँमा चाहिँ जस्तो कि अब उनीहरू दौडिने टाइममा विभिन्न बाटोमा चाहिँ अब खचार हिँडेको हुन्छ, याग हिँडेको हुन्छन्, जबकिया हिँडेको हुन्छन्, बाटो अवरुद्ध गरेको हुन्छन्, त्यही बेलामा चाहिँ यो टाइमदेखि यति टाइमसम्म चाहिँ हाम्रो दौडिने व्यक्तिहरू त्यहाँबाट त्यो बाटोबाट हिँड्दैछ त्यति सहयोग गरिदिनु होला भनेर हामी नेपाल सरकारलाई चिठी दिएको छौँ। नेपाल सरकारले चाहिँ पुलिसहरूलाई खटाउँछन्, विभिन्न ठाउँको इकाइहरूलाई जानकारी दिन्छन्। त्यसै गरेर चाहिँ सहयोग राम्रै भइरहेको छ र अहिलेसम्म कुनै त्यस्तो एक्सिडेन्ट त्यस्तो नराम्रो घटना त्यस्तो केही पनि भएको छैन।
9 इभेन्ट्स तपाईँहरूले गर्दै गर्दाखेरि कतिको सफल भएको अनुभव गर्नुभएको छ तपाईँले यो प्रतियोगिता नेपालमा?
हामीले चाहिँ सोचेको भन्दा राम्रो भएको छ र विश्वमा चाहिँ एकदमै वेल नोन राम्रो यसको चाहिँ राम्रो रेफरेन्स गएको छ। यो चाहिँ मेरो भन्दा नि देशको लागि नेपालको लागि चाहिँ जतिवटा राष्ट्रले भाग लिएको छ त्यो देशमा प्रत्येक दिन हाम्रो यहाँबाटको न्युज गइरहेको हुन्छ। प्रत्येक दिन खेलाडीहरू कहाँ पुग्यो, कस्तो छ, कस्तो अवस्थामा छ, कति नम्बरिङमा छ, यो सबै गइरहेको हुन्छ र कुन ठाउँमा भन्दाखेरि हाम्रो करिबन 12 दिन जति चाहिँ हाम्रो नेपालबाट चाहिँ यस्तो भइरहेको छ भनेर प्रत्येक देशमा चाहिँ नेपालको समाचार चाहिँ त्यहाँ डेली थोरै भिडियो क्लिप सहितको
हिमाली क्षेत्रमा हुने यस्ता दौडहरूको मुख्य उद्देश्य चाहिँ के हो?
दौडिनेहरूको मुख्य उद्देश्य भनेको चाहिँ उनीहरूको प्रोफाइल बनाउने र उनीहरूको चाहिँ ग्रेडलाई अपग्रेड गर्ने हो। त्यसपछि आएर नेपाल त यस्तो ठाउँ हो, होइन, हाम्रो चाहिँ अब जमिनको स्वर्ग भनौँ न, होइन, त्यो मध्येको चाहिँ एउटा पर्छ। अनि त्यसले गर्दाखेरि उनीहरू अहिलेको चाहिँ दौडिनको लागि भाग लिन आयो। त्यसपछि आएर चाहिँ फ्युचरमा चाहिँ उनीहरूको परिवार, उनीहरूको देशको छरछिमेकी, उनीहरूको चाहिँ हरेक व्यक्तिहरूलाई नेपालको बारेमा भनेर उनीहरू फेरि नेपाल पूर्ण पहिलो दोस्रो तेस्रो रिपिट गरेर आउने. नेपाल त सानो देश हो तर हाम्रो त फेरि एकदम डाइभर्सिस छ नि, होइन, जात जाति हाम्रो चाहिँ फुलबारी भनेर चाहिँ भनेको छ. त्यसले गर्दाखेरि त्यस्तै नै छ, सानो देश भए पनि हामीले चाहिँ अब हातपत घुमेर घुमिन सक्ने ठाउँहरू धेरै छन्.
यो प्रतियोगिताले चाहिँ नेपालको पर्यटन प्रवर्धनमा कतिको भूमिका खेल्छ भन्ने लाग्छ तपाईँलाई?
धेरै ठुलो भूमिका खेल्छ, धेरै ठुलो भूमिका खेल्छ. नेपाल सरकारले जति पनि यहाँ बनाउन अहिले टुरिज्म बोर्डहरूले यताउता नेपालभित्र अब स्टिकर बनाएर यताउता भिजिट नेपालको जुन कुराहरू राखेको छ त्योभन्दा नि बढी सहयोग पुग्छ. किनभनेदेखि उनीहरू भनेको तलको प्रत्यक्ष मान्छे हुन् होइन, त्यसले गर्दाखेरि नेपालको बारेमा बोल्नु पर्दाखेरि अब उनीहरू प्रत्येकचोटि खासै भनौँ भने त उनीहरू चाहिँ 12, 13, 14, 15, 20 चाहिँ नेपालको विभिन्न कुना कुनामा छिरेर चाहिँ हेरेको मान्छेहरू हुन्छन् र त्यहाँको साँच्चीकै त्यहाँको लोकल मान्छेहरूसँग बिजेर काम गरेकोहरू पनि हुन्छन्. त्यसले गर्दाखेरि उनीहरूले सबै राम्रो थाहा छ, नेपालको चाहिँ कथा व्यथा सबै दुःख सुख सबै थाहा छ. त्यसले गर्दाखेरि उनीहरू भनेको हाम्रो एक किसिमको प्रपर्टी हो र उनीहरूलाई हामीले युटिलाइज गर्न सक्यो भने नेपालको चाहिँ राम्रो फ्युचर चाहिँ राम्रो छ. तर हाम्रो यहाँको म्यानेजमेन्ट, नेपाल सरकारको म्यानेजमेन्ट चाहिँ राम्रो हुनु पर्यो, जस्तो कि अब बाटोघाटो होइन, संरचना, जमिन जंगल, खोला नालादेखि हिमालदेखि यसलाई कसरी संरक्षण गर्ने त, राम्रो बनाउन सकिएन भने त्यसलाई नबिगार्ने, त्यसले नबिगारिदिए मात्रै पुग्छ कि. सफा हुनुको त धेरै समय लाग्ने भयो तर जुन चिज हामीसँग छ त्यसलाई चाहिँ नबिगारिदिए पुग्छ भन्ने चाहिँ लाग्छ.
नेपालमा आउने पर्यटक धेरै थरीका छन्, कोही आफै सामान बोकेर आफ्नै गाडी लिएर आएर घुमेर जाने पनि हामी गन्छौँ होइन, सामान्य कालो चिया र बिस्कुट खाएर घुम्नेहरू पनि छन्, कोही अलि उच्च स्तरका छन्। यो दौडमा आउने पर्यटकहरू चाहिँ कुन स्तरका बढी आउँछन् र यिनीहरूले आफ्नो देशमा पार्ने प्रभाव के हुन्छ?
हाम्रो दौडमा प्रायः आउने चाहिँ मिडल हाई क्लास हो, मिडल लो क्लास होइन कि, मिडल हाई क्लासमा जान्छ. उनीहरूको ग्रुपमा यस्तो पनि मान्छेहरू छन् जो कि नेपालमा आयो भने एक्जाम्पल एकै दिनमा $10,000 खर्च गर्न चाहन्छ. तर त्यस्तो संरचना त हामीसँग छैन नि त, त्यो त हाम्रो अगुवाई गर्ने अगुवाहरूले चाहिँ उनीहरूको चाहिँ कुरा बुझेर चाहिँ हामीसँग त्यस्तो किसिमको संरचनाहरू पनि हुनु पर्यो. अब ठमेल मात्रै घुमेर त उसको पैसा सिद्धिँदैन, उसको पैसा सिधाउनुको लागि अब पैसा सिधाउँछ भने त क्यासिनोमा लाने कुरो पनि भएन होइन. त्यसले गर्दाखेरि त्यस्तो मान्छेहरूलाई रुझाउने ठाउँ पनि हामीले राख्नु पर्यो भन्ने चाहिँ.
यसमा सँगै अहिले तपाईँले केही कुराहरू नि गर्नुभयो, 12-15 दिनसम्म तपाईँहरूको यहाँ प्रतियोगिता चल्दै गर्दाखेरि यो सम्बन्धी समाचारहरू उनीहरूको देशमा गइरहेको छ, लगायत उनीहरूले वहाँ गएर फेरि आफ्नो अनुभव बताउलान्, यी कुराले गर्दा भोलिको दिनमा अरू थप पर्यटक आउनको लागि कतिको बाटो खोल्छ यस्ता किसिमले कामले?
यस्तो किसिमको व्यक्तिहरू, यस्तो किसिमको राष्ट्रबाट छनौट गरेर पठाएको व्यक्तिहरू एकचोटि नेपालमा आउँदाखेरि हामीले के बुझ्नु पर्यो भने त्यसको पछाडि चाहिँ एकजना बराबर त्यसको पछाडि हजारौँ मान्छे चाहिँ त्यस उसको पहिलोलाई पछ्याएर आउँछ भनेर चाहिँ हामीले बुझ्नु पर्यो.
यसलाई कतिको समाचार बनाउँछन्, कतिको चर्चा गर्छन् अन्तर्राष्ट्रिय मिडियाहरूले?
इङ्ल्यान्डको चाहिँ इङ्ल्यान्डकै आफ्नो पत्रकार आउँछ होइन, अमेरिकाबाट आफ्नै आउँछ, स्पेनबाट आफ्नै आउँछ, पहिला फ्रान्सबाट पनि आउनुभएको थियो. यिनीहरूको चाहिँ टिभी जर्नलिस्टदेखि लिएर रेडियोदेखि लिएर अब सबै आउँछ. आइसकेपछि जो जो मान्छे भाग लिन्छन् त्यो मान्छे फर्केपछि फेरि पूर्ण इन्टरभ्यू लिएर तिम्रो अवस्था के भयो, गाह्रो साह्रो के भयो होइन, त्यो देशमा चाहिँ प्रतियोगिता गर्नुको लागि कस्तो कस्तो किसिमको चाहिँ स्ट्रगल गर्नुपर्दछ, त्यहाँको ल्यान्ड स्ट्रक्चर के हो भन्ने कुरा सबैले त्यहाँ फेरि पूर्ण लाइफ सोध्छ र त्यो सोधेपछि त्यसको चाहिँ सबै त्यहाँ चाहिँ अब लाइफ मिडियामा चाहिँ त्यहाँ हाम्रो देशको बारेमा चर्चा हुन्छ, हाम्रो देश कस्तो रहेछ भन्ने कुरा पनि त्यहाँ चर्चा हुन्छ. त्यसले गर्दाखेरि हामीले दिएको जुन प्रकृतिले दिएको जुन कुरा छ त्यसमा कुनै नेगेटिभ उ छैन, साह्रै राम्रो, साह्रै अब कसैले पनि त्यसमा चाहिँ अब नेगेटिभ बोल्ने चाहिँ कुनै एउटा शब्द नै आउँदैन. तर अब हामी मानवबाट जुन क्षति पुऱ्याएको छ मानव जातिहरूले प्रकृतिलाई, त्यसलाई मात्रै जोगायो भनेदेखि नेपालको टुरिज्ममा चाहिँ नेपालको पहिलो इन्डस्ट्रियल हुनसक्छ फ्युचरमा.
त्यसको लागि सरकारले चाहिँ विशेष ध्यान दिनु पर्यो,
यसमा त धेरै ध्यान दिनुपर्छ. जस्तो कि यो 2020 चाहिँ अलिकति फास्ट घोषित गरेको जस्तो मलाई लाग्छ. मैले सरकारलाई आलोचना गर्नु खोजेको होइन, यो एउटा सुझावको रूपमा कुनै पनि यस्तो कुराहरू घोषित गर्दाखेरि जुन दिन घोषित गर्यो त्यही दिनदेखि संकल्प गर्नु पर्यो कि आउँदो 5 वर्षभित्रमा या 10 वर्षभित्रमा हामी यो चिज बनाउँछौँ भनेर चाहिँ संकल्प गर्नु पर्यो र बनाउनु पर्यो. हामीसँग भइसकेपछि मान्छेलाई आह्वान गर्नै पर्दैन, आऊ भनेर आह्वान गर्नै पर्दैन, उनीहरू आफै आतुर हुन्छ कि आउनुको लागि. अब हामीसँग छँदै नभएको चिज त अब कसरी त्यतिकै भिजिट नेपाल आह्वान गरेर आऊ कि आऊ भन्ने कुरा भयो।
हामीले जस्तो अहिले 2020 चाहिँ 20 लाख पर्यटक ल्याउने भनेर भनिरहेका छौँ, यसमा के गरेको भए अझ राम्रो हुन्थ्यो?
नेपालमा यो वर्ष आउनु चाहिँ मेरो विचारमा चाहिँ अलिकति गाह्रै छ, किनभनेदेखि आफ्नै देक्ची सेक्ची लिएर आउने, आफ्नै गाडी लिएर आउने, चिउरा भुजिया बिस्कुट सबै लिएर आउने, तिनीहरूले गिन्यो भने 20 लाख पुग्छ होला होइन। तर 20 लाख साँच्चीकै त्यो टुरिस्ट नेपाललाई फाइदा पुर्याउने खालको चाहिँ नेपालमा आउनु गाह्रो छ, र 20 लाख आयो भने सबभन्दा गाह्रो चाहिँ प्रबन्धनको गाह्रो छ। हामीसँग पर्याप्त ट्रान्सपोर्टेसन छैन, पर्याप्त म्यान पावर छैन, पर्याप्त होटेल छैन। 20 लाख टुरिस्ट आयो भने अब कहाँ राख्नुहुन्छ भन्नुहोस् त? नेपालमा 20 लाख टुरिस्ट बनाउने बोलाउनुको लागि कतिवटा होटेलहरू नयाँ बनाएको छन्? विमानस्थलको त कुरै छोड्दैन, विमानस्थल त यति गाह्रो छ, आएको प्लेन ल्यान्डिङ भइसक्यो, ल्यान्डिङ भएर चाहिँ त्यो प्लेनले पेसेन्जर हालेर चाहिँ उडिसक्यो उसको डेस्टिनेसनमा, तर पनि उसले झारेको पेसेन्जर बाहिर आउँदैन। 3 घन्टा 3.5 घन्टा 4 घन्टा कुर्नुपर्छ हामी दैनिक। अब त्यो कसरी भन्दाखेरि यो म्यानेजमेन्टको कमजोरी हो। म्यानेजमेन्टको कमजोरी चाहिँ कसले गर्यो त भन्दाखेरि त अब सरकारले सरकार लिड गर्ने मान्छेले त तुरन्तै गएर त गर्ने त होइन, तर हाम्रो ब्युरोक्रेसीहरूले चाहिँ अब जानी जानी नै त्यसलाई चाहिँ म्यानेजमेन्ट गर्न नसकेको चाहिँ हामीलाई फिल हुन्छ।
के गरिदिएको भए हुन्थ्यो त अहिले भनेको? यो अलिक पर सार्नु पर्थ्यो अथवा अलिक पहिले नै घोषणा गर्नु पर्थ्यो? कसरी तयारी गर्नु पर्थ्यो?
घोषणा मात्रै गर्यो, काम गरेन कि? मैले भन्नु खोजेको घोषणा गरियो, काम गरेन। कुनै पनि चिजको कुरा घोषणा गर्दाखेरि हामीले चाहिँ काम गर्नुपर्छ, कन्टिन्यू काम गर्नुपर्छ। त्यो त लज्जित हो नि, यो त इन्टरनेसनलमा गइसक्यो, मिडियामा गइसक्यो भिजिट नेपाल भनेर। अब भिजिट नेपाल 2011 पनि त्यस्तै, 2008 पनि त्यस्तै, अब नेपालमा एकचोटि मात्रै आउँदैन, नेपालमा आउने टुरिस्टहरू चाहिँ रिपिट गरेर आउँछ। करिब अहिले मसँगै छ क्लाइन्ट, 15 चोरीसम्म रिपिट गरेको क्लाइन्ट मसँग छ,
15 पटक।
उनीहरू त एकदम दङ पर्छ कि, उनीहरू चाहिँ बिजुलीको पोलमा गाँजेको त्यो बिजुलीको चाहिँ अब तार, टेलिफोनको तार र सडक जहिले पनि त्यस्तै, पानीको समस्या जहिले पनि त्यस्तै भएको देख्दाखेरि उनीहरू हो यो नेपाल चाहिँ हतपत कहिले पनि डेभलप भएको देखेन। डेभलप भयो त के भयो? नेगेटिभ डेभलप भयो, पोजिटिभ डेभलप भएन भनेर चाहिँ उनीहरूले भन्छ। त्यो जुन कुरा भन्यो हामीले यहाँ तपाईँको स्टुडियोमा आएर पनि त्यही बोल्ने हो, किनभने हामी त प्रत्यक्ष सुन्ने र हामी प्रत्यक्ष देख्ने मान्छे हो। त्यसले गर्दाखेरि सुधार चाहिँ नेपाल सरकार र कर्मचारी दुइटै मिलेर गर्नुपर्छ। म आफै पनि कुनै पनि मन्त्रालयमा गएर काम गर्दाखेरि अहिलेको सरकारको मेन विपक्ष दल भनेको चाहिँ निजामती कर्मचारी जस्तो लाग्छ। त्यसले गर्दाखेरि कर्मचारी र सरकारको चाहिँ नङ्रा मासुको सम्बन्ध भएर काम गर्नु पर्थ्यो, तर त्यो भएको छैन। ठ्याक्कै विपक्षको रोल खेलेको छ नेपालको कर्मचारीले। हाम्रो चाहिँ देशको चाहिँ अब डुगुडीबाट तलब खाएको छ, कर्मचारी संगठन खोलेर बसेको छन्, राजनीति गरेको छन्। यो त हुनै हुँदैन नि। निजामती कर्मचारीको चाहिँ त्यो टोटली खारेज गरिदिनु पर्यो। पुलिसको चाहिँ अब श्रीमती संगठन छ, ऊ त आर्मीको श्रीमती संगठन छ, यो कसरी हुन्छ? यस्तो किसिमको चाहिँ कार्यहरूबाट चाहिँ एकदम छुटकारा
दिएको सरकारले एकदम राम्रोसँग व्यवस्थापन गरिदियो भने नेपालमा पर्यटक ल्याउने सम्भावना चाहिँ छ।
सरकार प्लस कर्मचारी त यो त देशको त एकदम राम्रो अङ्ग हो नि त।
एकदम
राम्रो बनाउने नराम्रो बनाउने त उसको त दैनिक कार्य पर्छ नि त। त्यसले गर्दाखेरि नेपालको कर्मचारी को काम गर्ने तरिका सुध्रिनु।
तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपालको पर्वत विशेष श्रृङ्खला सुन्दै हुनुहुन्छ। आज हामीसँग हुनुहुन्छ एभरेस्ट ट्रेल रेसको आयोजक संस्था अन्नपूर्ण ट्रेक्स एण्ड एक्सपिडिसन प्रणालीका कार्यकारी निर्देशक कामी शेर्पा। हामीले अघि एभरेस्ट ट्रेल रेसको आयोजना, व्यवस्थापन, खर्च, त्यसको सुरक्षा लगायतका विषयमा कुराकानी गर्यौं। यो चाहिँ एकदमै राम्रो व्यवस्थापनका साथ हिमाली क्षेत्र जहाँ साहसिक काम हुन्छ त्यहाँ पुर्याएर दौडहरू आयोजना गरिन्छ। अब हामी पर्यटन प्रवर्धनको कुरा गर्दाखेरि यो दौड लगायत हिमाली क्षेत्रमा आयोजना गर्न सकिने यस्ता कार्यक्रमहरू के हुन्?
नेपालमा त अब खासै भनौँ भनेदेखि प्राइभेट सेक्टर बढी लागेको छ यो टुरिज्म भित्राउनमा। अब टुरिज्म बोर्ड छ, हान छ, तान छ, होइन, अब उहाँहरूले चाहिँ काम त गर्छु भन्छन्, तर खासै यो सेक्टरमा साँच्चीकै लगनशील भएर हृदयदेखि काम गरेको चाहिँ मैले देखिँदैन। राजनीतिक खिचातानी अब हरेक कुरामा, र हामी उहाँहरूसँगै हातेमालो गरेर चाहिँ हामी विभिन्न देशमा हामी इन्स्टल थाप्न जान्छौँ, हामी लाखौँ पैसा खर्च गरेर जान्छौँ त्यहाँ। हाम्रो आफ्नै तरिकाको चाहिँ नेपाललाई चिनाउने, हाम्रो नेपाली कल्चरलाई चिनाउने र हाम्रो डाइभर्सिटी हाम्रो जुन छ त्यसलाई चाहिँ हामी एकदम गहन रूपमा अध्ययन गरेर हामी उनीहरूको सामु लगेर चाहिँ हामी उनीहरूलाई बुझाउने कोसिस गरेको छु। भनेदेखि हामी एउटा प्राइभेट सेक्टरबाट त्यति गऱ्यो भनेदेखि त नेपाल टुरिज्म बोर्ड त एउटा सरकारको एउटा अङ्ग हो, सरकार र हाम्रो बीचको एउटा चाहिँ मेडिटर एउटा अङ्ग हो र उसले त अझै धेरै राम्रो रोल खेल्नुपर्ने तर खासै त्यस्तो धेरै गरेको चाहिँ मैले देखेन जस्तो कि अब कुनै पनि इन्स्टलहरूमा फोटोहरू प्रिन्ट गरेर लानु पर्दा या चाहिँ हाम्रो इन्स्टलहरू अरू देशको भन्दा इन्स्टल राम्रो बनाउने भन्ने जसको पनि इच्छा हुन्छ किनभने पैसा तिरेको हो नि त पैसा तिरेको गएको हामी फेरि गएको त छैन त्यसले गर्दाखेरि हरेक ठाउँहरूमा हामी म चाहिँ अब जर्मनको चाहिँ स्टुटगार्ड जाउँ या चाहिँ स्पेनको चाहिँ त्यहाँ जाउँ यता उता जर्मन जाउँ अथवा कुनै पनि ठाउँमा कोरिया जाउँ कोफ्तामा जाउँ या कुनै पनि ठाउँमा जाँदाखेरि जहिले पनि हाम्रो इन्स्टलहरू चाहिँ जहिले पनि अरूको भन्दा खेर गएका अरूको चाहिँ त्यहाँ कति इन्फर्मेसन दिन्छन् टुरिज्म बोर्डबाट गएको मान्छेहरू या चाहिँ कुनै पनि लिडिङ संस्था त्यहाँ जाँदाखेरि उनीहरूले चाहिँ त्यहाँ ठुलो रोल खेलेको हुन्छ तर हाम्रो मान्छेहरू त्यहाँ रोल खेलेको देखिँदैन हाम्रो होलिडेमा गएको त्यहाँ उनीहरू आफ्नै पारा उनीहरूको कुनै संस्थाप्रतिको कुनै दायित्व छैन त्यस्तो किसिमको लाचरताले गर्दाखेरि हामी प्राइभेट सिधै भन्छौँ सिधा भन्दाखेरि नेपालमा जति पनि टुरिज्म भित्रिएको छ यो चाहिँ सरकारी तौरबाट होइन यो सबै प्राइभेट तौरबाट चाहिँ भित्रिएको छ अहिलेसम्म
आवश्यक कानुनको कुरा आवश्यक सुरक्षाको कुरा बेला बेलामा आइपर्ने समस्यामा समाधान गर्नको लागि सरकार कतिको सहयोग गरेको छ तपाईँहरूलाई
सहयोग त अब हामी कानुनको दायराभित्र बसेर काम गर्ने मान्छेले त खासै त्यस्तो ठुलो सहयोग पनि चाहिँदैन होइन तर अब जति पनि कानुनको दायराभन्दा बाहिर गएर काम गरेको छ उनीहरूलाई चाहिँ ठेगाना लाउनुपर्ने तर यो गएको दुई तिन वर्षमा जुन हङ्गामा चल्यो नि या चाहिँ फेक रेस्क्यू मान्छेलाई औषधि दिएर बिरामी बनाउने $400-500 ट्रिप चलाउने अनि त्यो मान्छे बिरामी बनाएर इन्सुरेन्सबाट चाहिँ पैसा फर्काएर ल्याउने अनि रातारात धनी भएर चाहिँ अब हाम्रै अगाडि चाहिँ फ्याङ्ले चप्पल लाएर हिँड्ने मान्छेहरू अब अहिले इन्सुरेन्स कम्पनीमा लगानी छ ब्याङ्कमा लगानी छ होटेलमा लगानी छ यो कसरी हुनसक्छ 30 वर्ष काम गरेर हामी आएको त्यहीँ छौँ सिन्सियरिटी काम गरेर कमाउनु र त्यो दुई नम्बरी गरेर कमाउनुमा धेरै फरक छ त्यसले गर्दाखेरि जुन मिडियामा आएर त्यत्रो चर्चा भयो 97-98 चाहिँ ट्रेकिङ अफिसरहरूले चाहिँ ब्ल्याकलिस्टमा राखेको थियो तिनीहरू सबैले क्लिन चिट पाइसक्यो यो गलत हो नेपाल सरकारबाट यो गलत हो नराम्रो गर्ने मान्छेलाई चाहिँ यिनीहरूले कस्टडीमा उभ्याउनै पर्छ भन्ने मेरो माग हो तर यो भएन
त्यो खालको कुरा चाहिँ किन हुँदैन
अब हरेक हुन्छन् नाता हुन्छन् सबैतिर लाउँदाखेरि अब सबैको ठाउँ ठाउँमा मान्छे छन् अब मलाई यो गरिदियो ऊ गरिदियो अन्डर टेबल पे गरेपछि अब के हुन्छन् थाहा छैन होइन अब मैले खास बुझ्नु खोजेको चाहिँ के भनेदेखि जो मान्छे सबैलाई थाहा छ कि अब गलत काममा सक्रिय छ भने मान्छेहरूलाई कसरीमा उभ्याउने खोज्दा या मान्छेले चाहिँ अब त्योलाई निवेदन मार्फत ऊ गर्नु खोज्दाखेरि हाम्रो सम्बन्धित निकायबाट चाहिँ त्यसलाई क्लिन चिट दिएको देखियो त्यो गलत हो र नेपाल सरकारले चाहिँ विदेशीहरू नेपालमा आउँदाखेरि कुनै पनि ठाउँमा बिना गाइड बिना नेपाली गाइड चाहिँ जानु दिनु हुँदैन भन्ने चाहिँ मैले बारम्बार माग राखिरहेको छु र यस्तो किसिमको कार्यहरू गर्दाखेरि नेपालमा टुरिस्टहरू आएर त्यतिकै एक्सिडेन्ट भएर मर्ने हराउने त्यो गर्दाखेरि देशको नाम बिग्रिन्छ हाम्रो चाहिँ बदनाम हुन्छ र सेक्युरिटी छैन यो देशमा सेक्युरिटी छैन भन्छन् त्यसपछि आएर जुनै पनि प्रकोपहरू चाहिँ नेपालमा आउँदाखेरि जस्तो कि डेङ्गुको प्रकोप आयो डेङ्गुको प्रकोप आउँदाखेरि नेपालको स्वास्थ्य मन्त्रालय मार्फत यसलाई चाहिँ विदेशमा पठाउने जुन किसिमको न्युजहरू छ त्यो चाहिँ अब नियन्त्रण कसरी गर्ने के भइरहेको छ यसको चाहिँ राम्रो जानकारी दिनुपर्ने तर विदेशमा समाचारमा आएपछि अनि बल्ल नेपालको मन्त्रालयले प्रक्रिया अगाडि बढाउँछ अहिले यो डेङ्गुले गर्दा पनि अब नेपालमा पर्यटकको चाहिँ ठुलो यसमा धक्क परेछ संरचना हाम्रो संरचनाले पनि ठुलो धक्क परेछ कति मान्छे त यहाँ आइसक्यो कति मान्छे त अब कति हामी यहाँको जस्तो होइन नि रेको बारेमा कुरो गर्दैन ठुल्ठुलो चाहिँ अब टुर अपरेटरहरू त पहिल्यै उनीहरू आएर यहाँ स्टडी गरेर गएर मात्रै उनीहरूले ट्रिप
मान्छे पठाउँछ
उनीहरू पहिला आएर यहाँको संरचना छ भिजिट गर्ने खालको छ कि छैन हेर्छ होटेल कस्तो किसिमको भिजिट कस्तो किसिमको गर्ने यहाँको चाहिँ अब एयर ट्राफिक नै कस्तो गाह्रो छ हामीलाई अहिले हामी सोलुखुम्बु पठाउने जति पनि अब टुरिस्टहरू राति 2 बजी उठाएर पठाउनुपर्छ मन्थली अब सरकारले यो पनि नियन्त्रण गरेको छैन कि ठिक छ रामेछाप उडाए पनि त त्यसको कस्तो तल झार्नु पऱ्यो नि किनभने हामीले चाहिँ $186 तिर्ने ठाउँमा $180 तिर्ने ठाउँमा चाहिँ उनीहरूले जम्मा $139 झारेको छ जस्तो कि हामी यहाँबाट 130 किलोमिटर जानुपर्छ र पर्यटकहरू माथिबाट चाहिँ थाकेर आउँदा या विदेशबाट आएपछि सिधै 3-4 घण्टा मात्रै सुतेर फेरि जानुपर्ने अवस्थामा उनीहरू एकदम थकित हुन्छ, तपाईँ हामी भयो भने थकित हुन्छ।
सुझाव चाहिँ के हो तपाईँको, के गर्नु पर्यो? सरकारमै कमजोरी भइरहेको सधैँभरि भने त हाम्रो पर्यटन व्यवसाय फस्टाउन त सक्दैन।
सबभन्दा यहाँ त विज्ञको कुरा आउँछ। अब कुनै पनि ठाउँमा चाहिँ विज्ञहरूले काम गरेको मैले देखिनँ। जस्तो कि अब काठमाडौँको चाहिँ त्रिभुवन विमानस्थल या चाहिँ गौचरण होइन, यो विमानस्थल राम्रोसँग स्टडी गरेर बनाउने हो भनेदेखि यो डबल ल्यान्डको हुन्छ, डबल ल्यान्डको 100% हुन्छ र लामो पनि हुन्छ। के गर्नु पऱ्यो भन्दाखेरि कोटेश्वरलाई अन्डरग्राउन्ड गर्नु पऱ्यो। कोटेश्वरको रोडलाई अन्डरग्राउन्ड गर्ने बित्तिकै टर्मिनललाई चाहिँ अब सेन्टरमा पार्ने, बिचमा पार्ने, दायाँबाट र बायाँबाट प्लेन झार्ने, ल्यान्डिङ गराउने, एउटा ल्यान्डिङ मात्रै गर्ने, एउटा उड्ने मात्रै बनाउने। यस्तो ठाउँ छ, पेप्सी कोलादेखि लिएर सबै ठाउँ त्यत्रो चाहिँ ठुलो छ, तर व्यक्तिले ओगटेर ल्यायो, जति ओगटेर ल्यायो त्यहीँतिर बार लगाएर चाहिँ व्यक्तिको नाममा गरिदियो होला सायद, है त्यसको मसँग एभिडेन्स छ। तर मेरो विचारमा चाहिँ यस्तो स्टडी गरेर हेर्दाखेरि अरू देशको एयरपोर्टमा हेर्दा पनि ल्यान्ड चाहिँ हामीसँग पुरै छ, त्यसलाई सिर्फ व्यवस्थापन गर्न नसकेको मात्रै हो। यस्तो कन्जेस्टेड ठाउँमा त के गर्छ भने उनीहरूले बिचमा चाहिँ एकदम टर्मिनल राख्ने, टर्मिनल जाँदा पनि अन्डरग्राउन्डबाट जाने र दायाँ बायाँ चाहिँ एउटा चाहिँ ल्यान्डिङ मात्रै, एउटा चाहिँ टेकअप मात्रै, के अरे टेकअप मात्रै। त्यस्तो किसिमले गर्दाखेरि यहाँ चाहिँ एयर ट्राफिकको समस्या नै हुँदैन मलाई जहाँसम्म लाग्छ। तर हाम्रो टेक्निसियनहरू किनभने नेता हुनुको लागि त जनतालाई त उसको उम्लेको पानीमा पिठो हालिदिनु पर्ने होइन नि, सिर्फ विचार दिनु पर्यो, विचार दिनु पर्यो। राम्रो विचार दिएपछि त उनीहरू आफैले गरेर खान्छ नि त,
गर्न सक्नु पर्यो। एकजना पर्यटक विदेशबाट नेपालमा आयो भने त्यसले अर्थव्यवस्थामा पार्ने प्रभाव, व्यवसाय चलाउने मान्छे त्यसै गरी मजदुरदेखि उत्पादकदेखि होटलसम्म कहाँ कहाँ चाहिँ कति फाइदा पुग्छ?
नेपालमा एउटा पर्यटक आउँदाखेरि काठमाडौँको 5 तारे होटलदेखि नेपाल सरकारको डुगुडीदेखि ट्रेकिङ एजेन्सी चलाउने व्यक्तिदेखि बाटोमा हिँड्ने भरियादेखि र यो समथिङ बेच्ने जुन ज्वेलरी पसलदेखि लिएर काठमाडौँको रिक्सा ट्याक्सी टेम्पोको त कुरै नगरौँ, रेस्टुरेन्टदेखि लिएर चाहिँ गाउँमा किसान गरेर बस्ने व्यक्तिलाई समेत फाइदा पुग्छ। चिज फ्याक्ट्रीदेखि लिएर हरेक कुरामा फाइदा पुग्छ। किनभनेदेखि मैले त्यसैले भन्ने गरेको छु, हामीले टुरिज्म मात्रै प्रबन्धन गर्ने होइन, टुरिज्म सँगसँगै हाम्रो कृषिलाई जगाउनुपर्छ। जस्तो कि एउटा विदेशी नेपालमा आएर त्यो विदेशीले फेरि विदेशकै खाना किनेर खुवाउँदाखेरि त्यो पैसा बाहिरै जान्छ, र कृषिलाई अर्ग्यानिक कृषि उत्पादन गर्यो भनेदेखि हामीले हाम्रै गाउँघरमा उब्रेको सागसब्जी खुवाएर र उनीहरूको डलरलाई हामीले बचत गर्न सकिन्छ भन्ने कुरा हो। र यदि राम्रो प्रबन्धन हुन्छ त्यो पैसा एउटा टुरिस्ट नेपालमा भित्रियो भने नाङ्ले पसलदेखि लिएर त्यही त 5 तारेदेखि लिएर सरकारको डुगुडी पनि जान्छ, त्यति राम्रो कन्ट्रिब्युसन हुन्छ त्यहाँबाट।
तर राम्रो पर्यटक ल्याउन नेपालले अहिलेसम्म चासो देखायो चाहिँ पाइएन,
नेपालले
सरकारको तर्फबाट
बाहिर गएर चासो देखाएर ल्याउनु चाहिँ पर्दैन। सरकारले आफ्नो ठाउँमा बसेर काम चाहिँ राम्रो गरिदियो भनेदेखि पर्यटन त त्यत्तिकै आउनुको लागि आतुर छ नि, तर यहाँ आएर उसलाई बस्ने खाने ठाउँ र उसलाई चाहिँ शान्त वातावरण हुनु पर्यो। धुलो धुवाँ, अब हिजो अब नेपाल टिभीमा हाम्रो मेयर साहबले भन्नुभएको थियो यहाँ त कहाँ धुलो छ, धुलै छैन भन्थ्यो। हाम्रो प्रधानमन्त्रीजीले पनि त्यसो भन्नुभएको थियो,
मास्क लाउनै पर्दैन।
र उहाँहरूले सोच्छ नेपाल काठमाडौँको राजधानी भनेको चाहिँ सिंहदरबार र यही महाराजगञ्ज मात्रै हो कि भन्ने सोच्छ, त्यो त होइन नि होइन, त्यो त अब रिङ रोड नागेर जानु पर्यो। रिङ रोड नागेर जाँदाखेरि हाम्रो व्यक्तिहरूले चाहिँ एउटा राम्रो एक कप चिया पकाएर दिने नसक्ने क्यापेसिटीको मान्छेहरू पनि छन्, एउटा चाहिँ राम्रो चौचौ पकाएर दिने क्यापेसिटी नभएको मान्छेहरू पनि छन्। देश समृद्धि हुनुको लागि त जनता समृद्धि हुनु पर्यो पहिला। त्यसले गर्दाखेरि म के भन्छु भन्दा नि अब ठुल्ठुलो भाषण ठोकेर चाहिँ ऊ गर्नुभन्दा नि ग्रास रुटमा गएर सरकारले काम गर्नु पर्यो। आज पनि यो 2/3 सरकारलाई चाहिँ आज पनि 2 वर्षको टाइम छ, अलमोस्ट 2.5 वर्ष छ होइन, त्यतिभित्रमा चाहिँ कसैबाट आलोचना नहुने किसिमको चाहिँ प्रत्येक ठाउँ ठाउँमा गएर ग्रास रुटमा गएर काम गर्नु पर्यो भन्ने चाहिँ म भन्छु।
अब अन्तमा एभरेस्ट ट्रेल रेस तपाईँले 9 संस्करण गर्दाखेरि भ्रमण वर्ष 2020 सम्मुखमा गर्नुभयो, अलि अगाडि ठ्याक्कै सुरु हुने बेलामा, अब सकिँदै गर्दा 10 संस्करण तपाईँहरूको हुन्छ, त्यसलाई चाहिँ विशेष बनाउनलाई केही पहल अथवा केही योजना गर्नुभएको छैन?
अब हामीले चाहिँ यो साहसी खेल भएको हुनाले साहसीभित्र एउटा साहसी थपौँ कि भन्ने एउटा चाहिँ इच्छा चाहिँ छ, तर म्यानेजमेन्टको कति गर्न सक्छ सक्दैन
अब
त्यो भनेको चाहिँ एभरेस्ट चेयर रेस चाहिँ जुन हाम्रो 175 हुन्छ होइन, 175 किलो हान्दाखेरि लास्ट डेमा चाहिँ त्यहीसँग मिसाएर एउटा 42 किलोमिटरको चाहिँ 42.5 किलोमिटरको या 43 किलोमिटरको एउटा म्याराथन पनि हानौँ कि भन्ने चाहिँ उदी थियो। तर अब यसो हिजो अस्ति हामीले यसो बसेर चाहिँ समीक्षा गर्दाखेरि खेलाडीहरूलाई साह्रै मार पर्ने जस्तो पनि देखियो, तर यो चाहिँ फिक्स भएको छैन, त्यो हुनु पनि सक्छ नहुनु पनि सक्छ।
एभरेस्ट ट्रेल रेस त हुन्छ,
यो त हुन्छ हुन्छ, र थप साहसी खेल हामी कुनै बेला सुरु पनि गर्न सक्छौँ, अध्ययनको रूपमा छ।
नेपालमा सम्भावना चाहिँ कतिको हुन्छ ती
साहसी
सम्भावना छ भनिदिनु साहसी?
यसमा चाहिँ
स्काई ड्राइभिङ होला,
कायाकिङ छ, स्काई ड्राइभिङ एकदम राम्रो छ, स्काई ड्राइभिङ, कायाकिङ, झर्नबाट झर्ने जुन मैले ठ्याक्कै यहाँ दिमागमा नाम आएन, त्योदेखि लिएर राफ्टिङहरू एकदम राम्रो सम्भावना छ। तर अब राफ्टिङ गर्ने ठाउँ चाहिँ अब मासी सिक्यो हेर्नुहोस्, जस्तो त्रिशुलीको जुन ऊ छ त्यहाँको चाहिँ जति पनि अब त्यहाँको भएको संरचनाहरू ढुङ्गा ठुल्ठुलो ढुङ्गाहरू फुटाएर गिटी बनाएर चाहिँ अब दोहान गरिसकेपछि त्यो खोला चाहिँ बिस्तारै सलल भग्ने या त सट्टै भगेर जाने भएपछि त्यहाँ चाहिँ राफ्टिङ हुँदैन, खोला नाचेर गएर जानु पर्यो।
भनौँ हामीले साहसी खेल गर्दा नि हिमाललाई त्यही अवस्थामा राख्नु पर्यो, पहाडलाई त्यही अवस्था, खोलालाई त्यही अवस्था,
एकदम त्यो साहसी खेल मात्रै होइन, नेपालमा टुरिज्म प्रबन्धन गर्नको लागि मात्रै होइन, त्यो हाम्रो दैनिक जीवनको लागि त्यसलाई चलाउनु हुँदैन। त्यो चाहिँ जब हामीले चाहिँ यो प्रकृतिलाई हामीले च्यालेन्ज दिनु खोज्यो भने एक दिन तपाईँ हामी मानव त्यतिकै सिद्धिन्छ भन्ने कुरो हो कि, जब प्रकृति हुँदैन नि मानव पनि रहँदैन, त्यसले गर्दाखेरि नेचुरललाई चाहिँ हामीले नेचुरल राख्नुपर्छ। त्यो मात्रै होइन, हाम्रो मानव जीवन जस्तै वन्यजन्तुहरूको पनि त्यतिकै हक छ र उनीहरूले बाँध्ने अधिकार छ, त्यसले गर्दाखेरि हामीले यी कुराहरूमा धेरै कन्ट्रोल गर्नुपर्छ भन्ने कुरो चाहिँ म नेपाल सरकारलाई सुझाव दिन्छु, विज्ञहरूले पनि म सुझाव।
हुन्छ त, महत्त्वपूर्ण समय दिएर तपाईँ यहाँसम्म आइदिनु भयो, उज्यालो तर्फबाट धेरै धन्यवाद।
उज्यालोको परिवार सबैलाई धन्यवाद र तपाईँलाई पनि धेरै थ्याङ्क यू।
उहाँ हुनुहुन्थ्यो अन्नपूर्ण ट्रेक्स एन्ड एक्सपिडिसन प्रालीका कार्यकारी निर्देशक कामी शेर्पा। अन्नपूर्ण ट्रेक्स एन्ड एक्सपिडिसन प्रालीले एभरेस्ट ट्रेल रेस आयोजना गर्दै आएको छ। उहाँसँग हामीले एभरेस्ट ट्रेल रेसका साथै हिमाली क्षेत्रमा गर्न सकिने प्रतियोगिताहरू र हिमाली क्षेत्रको पर्यटन प्रवर्धनको विषयमा कुराकानी गर्यौं। शेर्पासँगको कुराकानीसँगै हामी आजको कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? सल्लाह, सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। तपाईँले सुन्दै गरेको रेडियो स्टेशनको ठेगानामा प्रतिक्रिया पठाउन सक्नुहुन्छ। यस्तै तपाईँले उज्यालो रेडियो नेटवर्कको फेसबुक पेज र ट्विटरबाट पनि आफ्ना सल्लाह सुझाव पठाउन सक्नुहुन्छ। अर्को हप्ता यही समयमा पानी र सरसफाईको विषय लिएर आउनेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै म भोजेन्द्र बस्नेत बिदा हुन्छु। नमस्कार।